अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मङ्सिर 21 गतेको निर्वाचनको तयारी तीव्र, गोला प्रथाबाट मतदान अधिकृतको कार्यक्षेत्र तोकियो, आजबाट कर्मचारी नियुक्ति।
उम्मेद्वारद्वारा चुनावी प्रचार जोड घटाउ तीव्र, बाँके राप्ती पारीका मतदातामा छैन उत्साह, निर्वाचन आचार संहिता उल्लङ्घनको होडबाजी।
पहाडमा स्थानीय चामल बिकाउने मुस्किल, कर्णालीवासीले निशुल्क चामल लिएनन्, खाद्य संस्थान नेपालगञ्जद्वारा धान खरिद घट्दो।
र पहाडी हिमाली जिल्लामा मतपेटिकाको निगरानी, एउटै कोठामा 3 सम्म ताला, जुम्लाको चन्दनाथ मन्दिर 1 मूर्तिविहीन।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा मङ्सिर 21 गतेको निर्वाचनको तयारी तीव्र भइरहेको छ। निर्वाचन कार्यालयले तयारी तीव्र गरिरहेको छ। आजबाट कर्मचारी नियुक्तिको काम सुरु गरेको छ भने गोला पर्थबाट मतदान अधिकृतलाई कार्यक्षेत्रमा तोकिएको छ। मङ्सिर 21 गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि कर्मचारी नियुक्ति सुरु हुँदैछ। सम्बद्ध स्रोतका अनुसार आजबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति गर्न लागि हो। निर्वाचन क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका अनुसार बुधबार हिजो बाँकेका 3 निर्वाचन क्षेत्रका 327 मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ। आयोगको निर्देशिका अनुसार गोलापर्थबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुङ्गो लगाइएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भन्नुभयो। अधिकारीका अनुसार प्रत्येक मतदान केन्द्रमा 1 मतदान अधिकृत र 1 सहायक मतदान अधिकृतको टुङ्गो लगाइएको हो। निर्देशिका अनुसार प्रत्येक मतदान केन्द्रमा अधिकृत, सहायक मतदान अधिकृत, 4 सहायक कर्मचारी र 2 कार्यालय सहयोगीको व्यवस्था छ। 4 स्वयंसेवक मतदान अधिकृतले नियुक्त गर्न सक्नेछन्, अधिकारीले भन्नुभयो। बाँकेका अधिकांश मतदान केन्द्र संवेदनशील र अति संवेदनशील मानिएकाले तदनुरूप कर्मचारी व्यवस्था पनि मिलाइएको बताइएको छ। यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै मतदान अधिकृत नियुक्तिदेखि खटनपटनको व्यवस्था मिलाउँदै आए पनि विवाद र झमेला कम गर्न आयोगले यसपटक निर्देशिकाबाटै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जनशक्ति व्यवस्थापनको अख्तियारी दिएको थियो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा बाँकी क्षेत्र नम्बर 2 सबैको ध्यान केन्द्रित भएको छ। काङ्ग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला 2048-2070 सालसम्म चुनाव लडेको क्षेत्रमा यो पटक कसले बाजी मार्ला भन्दै चुनावी जोर घटाउ गर्न थालिएको छ। प्रतिस्पर्धामा रहेका कोही उम्मेद्वार जित दोहोर्याउन र कोही आफ्नो किल्ला बनाउन कडा रूपले प्रस्तुत भइरहेका छन्। अधिकांश उम्मेद्वार यतिखेर मतदाताको घर दैलोमा पुगेर आफ्ना एजेन्डा सुनाउन व्यस्त देखिएका छन्। चुनाव प्रचार प्रसार गर्ने समय सकिन करिब 1 बाँकी रहेका बेला मतदाता फकाउन उम्मेद्वारले आफ्नो सक्रियता बढाइरहेका छन्। निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनमा सम्पन्न गरिसकेपछिका यहाँका उम्मेद्वारले मङ्सिर 21 गते हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि आफ्नो प्रचार प्रसारलाई अझै सक्रिय बनाएका हुन्। अर्जुन ओलीले बाँके 2 चुनावी जोर घटाउ शीर्षकमा नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यता चुनाव नजिक आए पनि बाँके नरेनापुरका ननकौ अन्सारी हर्षित देखिनु हुँदैन। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन्। तर तिनले ननकौलाई छुन सकेको छैन। आजभोलि नेताहरू हात जोडेर नमस्कार गरिरहेका छन्। जितेर गएपछि नमस्कार गर्दा पनि फर्काउँदैनन्। चिया नास्ता पसल सञ्चालन गर्दै आएका ननकौले भन्नुभयो, जसले जितेर गए पनि हाम्रो समस्या सुन्दैनन्, चुनाव आए पनि मुख मनमा खुसी छैन। उहाँको पसलमा थरीथरी दलका स्थानीय नेता कार्यकर्ता जम्मा हुन्छन् र राजनीतिक गप छुट्छन्, तर ननकौलाई यसमा खासै चासो हुँदैन। बाँकीको नरेनापुर सुगम जिल्लाको दुर्गम ठाउँका रूपमा परिचित छ। त्यहाँका साविक 6 गाविस गङ्गापुर, मटैया, नरेनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँ मिलेर नरेनापुर गाउँपालिका बनेको हो। मधेसिरा मुस्लिम समुदायको बसोबास रहेको नरेनापुर क्षेत्र जिल्लाको सबैभन्दा पछाडि परेको ठाउँ हो। यो क्षेत्र वर्षदेखि सडक, विद्युत, सिँचाइ सुविधाबाट वञ्चित छ। नागरिकमा खबर छ,
निर्वाचन आचार संहिताले सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना र निजी घर जग्गा लगायतका स्थानमा पर्चा टास्न रोक लगाएको छ। बाँके र पाल्पामा भने राजनैतिक दलबीच आचार संहिता उल्लङ्घन गर्दै होडबाजी नै चलेको छ। उल्लङ्घन बढेपछि निर्वाचन आयोगले सार्वजनिक स्थानमा राखिएका निर्वाचन प्रचार सामग्री हटाउन थालेको छ। आयोगले 3 दिनभित्र सार्वजनिक स्थानमा राखिएका पर्चा हटाउन दिएको निर्देशन दलले अटेर गरेपछि प्रहरी लगाएर हटाउन थालिएको हो। प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रचारका लागि भन्दै चुनाव चिन्ह, अङ्कित झण्डा, ब्यानर, पर्चाका झलार बनाएर चोक चोकमा राखिएका छन्। नेपालगञ्जको धम्बोजी, बिपी, गणेशमान, त्रिभुवन चोक र बिजुलीका खम्बाहरूमा प्रचार सामग्री राखिएका छन्। तर चुनावी प्रतिस्पर्धा रहेका दलहरूले भने आचार संहिता उल्लङ्घन नभएको दावी गर्दै आएका छन्। उनीहरूले विपक्षी दलहरूले प्रचार सामग्री हटाए आफ्नो पनि हटाउने अडानमा छन्। निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य, सचिव तथा क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले दललाई सार्वजनिक स्थानमा पर्चा हटाउन दिएको निर्देशन अर्डर गरेपछि प्रहरीको सहयोगमा हटाउन थालिएको बताउनुभयो। यसअघि अनुगमन समिति र राजनैतिक दलका प्रतिनिधिबीच बैठक बसी 3 दिनभित्रै हटाउने सहमति भएको थियो। सार्वजनिक स्थानमा राखिएका प्रचार सामग्री 3 दिनभित्रै हटाउने सहमति दलहरूका नेताहरूले गर्नुभयो, तर हटाउनु भएन। उहाँले भन्नुभयो, आचार संहिता अनुगमन समितिको बैठकपछि स्थानीय प्रशासनको सहयोगमा प्रचार सामग्री हटाउनेछौँ। त्यस्तै उम्मेद्वार वा राजनैतिक दलले अधिकारप्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा 3 फिट 5 इन्च भन्दा ठुलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने समेत व्यवस्था छ। बाँकेबाट ठाकुर सिंह थारू र पाल्पाबाट माधव अर्यालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
स्थानीय तह निर्वाचन 2074 दुल्लु नगर दैलेखको दुल्लु नगरपालिका 8 भकहाका 18 घर दमाई समुदायको बस्तीलाई आफ्नो उम्मेद्वारलाई भोट हाल्न भन्दै काङ्ग्रेस कार्यकर्ताले 25,000 रुपियाँ र खानपिनको बन्दोबस्त गरिदिए। तर वडा अध्यक्ष भने एमालेका खगेन्द्र थापाले जिते। वडामै निर्णायक मानिएको सो दलित बस्तीका मतदाताले आफ्नो उम्मेद्वारलाई भोट नदिएको भन्दै आक्रोशित काङ्ग्रेस कार्यकर्ताहरूले बस्तीमा पुगी ज्यान मार्ने धम्की दिए पनि पैसा पनि फिर्ता मागे। दमाई परिवारलाई बालीघरेबाट हटाए पनि गैरदलितका घरमा गई कपडा सिलाउने अनि अन्न लिने बालीघरे कामबाट हटाएपछि बस्तीका दमाई परिवार केही दिन सङ्कटमा परे। आफू खुसी भोट हाल्न नपाउने र दबाबमा सहनुपर्ने बाध्यता बेहोरेको भन्दै दलित बस्तीका खड्गे दमाईले भोट नदिएको आरोपमा धेरै दिन गाउँमा बस्न गाह्रो परेको दुखी सो सुनाउनुभयो। आफू खुसी भोट हाल्न पाउँदैनन् दलित यज्ञराज थापाले दैलेखबाट खबर लेख्नु भएको छ। अन्नपूर्णमा यता मतपेटिका राखेको कोठामा 3 ताला, पहिलो चरण सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सबै मतपेटिका सदरमुकाम चैनपुर स्थित जिल्ला पशु सेवा कार्यालय भवनमा भवनका 2 कोठामा 3-3 ताला लगाएर कडा सुरक्षा घेरामा राखिएको छ। पहिलो ताला मुख्य निर्वाचन अधिकारीको कार्यालयले, दोस्रो ताला काङ्ग्रेस र तेस्रो वाम गठबन्धनले लगाएको जिल्ला निर्वाचन अधिकारी ध्रुव भण्डारीले जानकारी दिनुभयो। मतपेटिका राखेको माथिल्लो तल्लाको कोठा अगाडिको छतमा तिरपाल राखेर वाम गठबन्धनका कार्यकर्ता दिनरात पालैपालो कुरिरहेका छन्। बझाङबाट अन्नपूर्ण पोस्टमा खबर लेखी छापिएको छ। पश्चिम डायरीमा मानव बेचबिखन नियन्त्रणका लागि सरकारवालाहरूको प्रतिक्रिया,
यो सबैको सरकारको विषय हो। एक पक्ष र एक व्यक्ति अथवा सम्बन्धित सरकार वाला निकाय मात्रै नभएर सबैको सरकारको विषय हो। त्यसैले सबै सरकार भन्नाले परिवारबाट, व्यक्तिबाट सुरुवात हुन्छ र प्रत्येक व्यक्तिहरू चाहिँ यसको चाहिँ जागरुक हुनुपर्छ, सचेत हुनुपर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
इन्टिग्रेटी आइडल नेपाल सर्वोत्कृष्ट राष्ट्र सेवक छनौटका लागि भोटिङ खुला भएको छ।
वर्ष 2017 का 5 उत्कृष्ट कर्मचारी
कृष्ण धिताल कृषि प्रसार अधिकृत जिल्ला कृषि विकास कार्यालय काभ्रे भोटिङ कोड 01
सबनम पाठक सहायक वन अधिकृत वन विभाग बबरमहल काठमाडौँ भोटिङ कोड 02
सबराज बम शिक्षक पञ्चदेव मावि मानम कालीकोट भोटिङ कोड 03
शेष नारायण पौडेल सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय मोरङ भोटिङ कोड 04
सृजना तिवारी उपसचिव सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ भोटिङ कोड 05
भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा जानुहोस् IIN टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी 34001 मा पठाउनुहोस्
भोटिङ इन्टरनेटबाट पनि गर्न सकिन्छ त्यसका लागि www.integrityidol.org मा जानुहोस् भोटिङ मङ्सिर 24 गते आइतबार राति 12 बजेसम्म 24 घण्टा खुल्ला रहनेछ
जनसेवकलाई जनताको सम्मान इन्टिग्रेटी आइडल नेपाल 2017
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98483553
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबरको
साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
मानव बेचबिखन जखन जघन्य अपराध हो तर मानव बेचबिखन गर्नेहरू कानुनी दायरामा आउन सकेका छैनन् मानव बेचबिखन न्यूनीकरणका लागि सम्बन्धित सरकारवाला निकाय तथा राज्यले काम गरिरहेका छन् तर मानव बेचबिखन घट्नुको साटो प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ मानव बेचबिखन नियन्त्रणका लागि सरकारवालाको प्रयासका विषयमा तयार पारिएको यो रिपोर्ट
मानव बेचबिखन न्यूनीकरणका लागि समन्वयात्मक पहल थालिएको छ केही व्यक्तिहरूले मानव बेचबिखनलाई पेसा बनाउँदा समाजमा मानव बेचबिखन न्यूनीकरण हुन सकेको छैन त्यस्ता व्यक्तिहरूका कारण प्रयासरत छँदा समेत मानव बेचबिखनमा कमी आउन नसकेको गैर सरकारी संस्था महासङ्घ बाँकेका कार्यवाहक अध्यक्ष सपना भट्टराई बताउनुहुन्छ
मानव बेचबिखन भनेको एउटा मानव कुमानवले गर्ने कुकृत्य जन्य व्यवहार हो त्यो व्यवहारलाई व्यवसाय र पेसा बनाइएको छ र त्यसैले चाहिँ मानव बेच्न उनीहरू एकातिर लागिरहेका छन् भने रोक्ने निकायहरू पनि प्रयासरत छन् तर प्रयासरत रोक्ने निकाय भन्दा दलाल र तस्करहरूको कदम एक कदम अगाडि भए हुनाले चाहिँ यो रोक्न सकिरहेको छ
सम्बन्धित सरकारवाला निकाय मानव बेचबिखन न्यूनीकरणका लागि निरन्तर लागि परेका छन् तर उनीहरूका अनुसार सीमित संस्था हुनु चुनौती हो मानव बेचबिखनको समस्याको जड पहिचान गरी यसको जरासम्म पुगेर काम गर्नुपर्ने बताउनुहुन्छ मानव बेचबिखन विरुद्ध काम गर्दै आइरहेको संस्था थ्री एन्जलमा कार्यरत गङ्गा बहादुर खत्री
वास्तव भन्यो भने यसको समस्या चाहिँ जडदेखि नै हाम्रो जरादेखि नै सम्बोधन गर्नुपर्ने आवश्यक छ किनभने जहाँ समस्या हुन्छ त्यहाँ चाहिँ विभिन्न आपराधिक घटनाहरू त्यहाँ चाहिँ अव्यवहारिक कुराहरू र भनौँ न एउटा गैर कानुनी कामहरू हुने भएको भए चौतर्फी सबै सरकारवालाहरूको पहल हुनुपर्ने आवश्यक छ यसमा जनसङ्ख्याको वृद्धिको कुरा गरौँ अथवा समस्याको वृद्धिको कुरा गरौँ र सीमित संस्थाहरू चाहिँ यसमा लागि परिरहेको अवस्थाले गर्दाखेरि चाहिँ यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ कठिनाई चाहिँ भइरहेको छ
समाजमा मानव बेचबिखन सम्बन्धी जनचेतनामा कमी हुँदा र भएको नीतिको कारणै नहुँदा पनि मानव बेचबिखन भइरहेको छ बाँके युनेस्को क्लबका आशिष वर्माले मानव बेचबिखन सम्बन्धी घटनाको जनचेतना नहुँदा समस्या बढ्दै गएको बताउनुभयो
जनतामा बढीभन्दा बढी यसको सचेतना हुन जरुरी छ र दोस्रो भनेको भएको नीतिहरूको प्रष्ट रूपमा कार्यान्वयन हुनु र जनताले सरकारसँग कार्यान्वयनको लागि रिपोर्टिङ गर्नु दुईवटा कुरा प्रभावकारी भएर गयो भने महिलाको हिंसा न्यूनीकरण सँगसँगै मानव बेसीको कुरा न्यूनीकरण गर्न सकिन्छ। त्यो त्यसको लागि बढीभन्दा बढी जनचेतना अभिवृद्धि गर्ने र जनतालाई यदि कुनै घटना घट्यो भने रिपोर्टिङ कहाँ गर्नुपर्छ भन्ने कुराको सचेतना जनाउन अत्यन्त महत्त्वपूर्ण छ जस्तो लाग्छ।
हिजोसम्म मानव बेसबिखन कहाँ भयो कसरी भयो भन्ने विषयमा तथ्याङ्कहरू कम आउने गरे तापनि आजभोलि बेसबिखनका घटनाका तथ्याङ्कहरू बाहिर आइरहेका छन्। साथी संस्था बाँकेकी कमला पन्त बेसबिखनको स्वरूप पनि बदलिँदै गएकाले कानुनको कार्यान्वयनको पाटो बलियो हुनुपर्ने बताउनुहुन्छ।
हिजो बेचिने र आज बेचिने स्वरूपमा फरक छ। हिजो लगेर सिधै कोठीको लागि बेचिन्थ्यो भने आज लगेर विवाहका रूपमादेखि लिएर वैदेशिक रोजगारका रूपमा धेरै मान्छेहरू त्यहाँनिर ठगीमा पर्ने र सँगसँगै यौन शोषण हुने र अन्य बेचिने कामहरू पनि भइरहेको छ। यसको लागि जो हाम्रो एसियामी टप कानुन भनेर भनिन्छ त्यो कानुनको कार्यान्वयन एकदमै प्रभावकारी रूपमा गर्नुपर्छ र प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि कानुनको कार्यान्वयन गर्ने पक्षहरू संवेदनशील हुनुपर्छ र महिलाप्रति र पीडितप्रति उत्तरदायी भएर गर्नुपर्छ। त्यो भयो भने बेचिने कम हुन्छ र सँगसँगै विविध स्वरूपहरूको विश्लेषण गर्नुपर्छ। दलाल हामीभन्दा एक कदम अगाडि छ र ऊभन्दा अगाडि आउनको लागि हामीसँग पूर्ण रूपमा समन्वय सहकार्य र कानुनमा भएका यथावत सङ्घ समूहहरूको राम्रो परिचालन र कानुनको प्रभावकारिता पूर्वक कार्यान्वयन भयो भने यसलाई न्यूनीकरण गर्न आवश्यक।
मानव बेचबिखन कुनै एक पक्षको मात्र सरकारको विषय होइन, त्यसैले सबैले संविधानले बनाएका कानुनको कार्यान्वयन गर्न सके मानव बेचबिखन न्यूनीकरण हुने बताउनुहुन्छ महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाह।
बेचबिखन दिन प्रतिदिन बढिरहेको विश्व र नेपाल र जताकतै भेटिएको छ। यसलाई अन्त्य गर्ने अथवा न्यूनीकरण गर्ने प्रयास पनि प्रशस्त भएका छन्, तथापि यसलाई अन्त गर्ने त परै जाओस् न्यूनीकरण गर्न पनि गाह्रो भएर अवस्था छ। अब यो असम्भव भन्ने चाहिँ होइन, सम्भवै हो, तथापि यसलाई कसरी गर्ने भन्ने कुरामा चाहिँ जानुपर्ने हुन्छ। यो सबैको सरकारको विषय हो, एक पक्ष र एक व्यक्ति अथवा सम्बन्धित सरकार एउटा निकाय मात्रै नभएर सबैको सरकारको विषय हो। त्यसैले सबै सरकार भनेर परिवारबाट व्यक्तिबाट सुरुवात हुन्छ र प्रत्येक व्यक्तिहरू चाहिँ यसको चाहिँ जागरूक हुनुपर्छ, सचेत हुनुपर्छ।
मानव बेचबिखनको मुख्य जड भनेको लैङ्गिक हिंसा र गरिबी हो। बेचबिखनमा धेरै पर्ने महिला भएकाले महिलाहरूलाई आय आर्जनमूलक रोजगारीको व्यवस्था गर्नुपर्छ, साथै पारिवारिक सम्बन्ध सुमधुर बनाउनुका साथै कलह पनि न्यूनीकरण गर्नुपर्छ।
खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगञ्जले हिजोदेखि बाँकेमा किसानहरूको धान किन्न सुरु गरेको छ, तर खरिद गर्न भने तोकिएको परिणाम जिल्लाको कुल उत्पादनमध्ये 0.14% मात्रै छ। जिल्लामा जम्मा 136,298 मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ, तर संस्थानको अञ्चल कार्यालय नेपालगञ्जलाई 20,000 क्विन्टल मात्रै धान खरिद गर्नुपर्ने भन्ने आदेश छ। संस्थानले खरिद गर्ने धानको परिणाम गएको 3 वर्षमा घट्दै गएको देखिन्छ। 2072 सालमा 40,000 क्विन्टल खरिद गरेको संस्थानले 2073 सालमा 25,000 क्विन्टल मात्रै खरिद गर्यो, दैनिक नेपालगञ्जमा खबर छ।
तराईबाट आयात गरेको चामल दोब्बर सस्तो पर्ने भएपछि बझाङका स्थानीय चामललाई बजार पाउन मुस्किल छ। चामल बिक्री गर्नेकै लागि अर्ग्यानिक धान खेती सुरु गरेका धेरैजसो किसान मेहनत अनुसारको मूल्य नपाएका कारण मर्का परेको बताउँछन्। सदरमुकामका बजारमा स्थानीय चामलको मूल्य प्रति किलो 80 देखि 100 रुपियाँ पर्छ। तराईबाट आयातित गरिएको चामल प्रति किलो न्यूनतम 30 रुपियाँदेखि अधिकतम 130 रुपियाँ पर्छ। अधिकांश उपभोक्ताको रोजाइमा आयात गरिएको सस्तो चामल नै पर्ने गरेको छ। बसन्त प्रताप सिंह र विद्या राईले कान्तिपुरमा खबर लेख्नु भएको छ। राजु अधिकारी कान्तिपुरमै लेख्नुहुन्छ, सरकारले गत वर्षदेखि कर्णालीका 5 जिल्लामा जन्म मृत्यु निशुल्क चामल वितरण नामको कार्यक्रम घोषणा गरे पनि कर्णालीवासी यसमा सहभागी हुन अनिच्छुक देखिएका छन्। कार्यक्रम अन्तर्गत जन्म र मृत्यु हुँदा सर्वसाधारणलाई प्रति व्यक्ति 20 किलो चामल दिने खाद्य संस्थानले योजना बनाएको थियो। खाद्य सङ्कटलाई केही हदसम्म सम्बोधन गर्न निशुल्क चामल वितरणको घोषणा भए पनि 1 वर्षमा करिब 10,61,000 रुपियाँको 215.6 क्विन्टल वितरण भएको छ। सरकारले निशुल्क चामल वितरण योजना सदरमुकाममा मात्र केन्द्रित गर्दा अन्य क्षेत्रका स्थानीयले अनिच्छा देखाएका हुन्।
1 वर्ष अघि मङ्सिर 11 गते राति चोरी भएको बहुमूल्य मूर्ति फेला नपरेपछि जुम्लाको चन्दननाथ मन्दिरका पुजारी र साधु अझै राम्रोसँग निदाउन सकेका छैनन्। अर्कोतर्फ आफ्नो आस्थाको धरोहर मन्दिर मूर्तिविहीन बनेपछि स्थानीय बासिन्दा पीडामा छन्। चन्दननाथका बासिन्दा तुलाराम न्युपाने हरेक बिहान मन्दिर जानुहुन्छ। वर्षौँदेखि पूजा गर्दै आउनुभएका उहाँ 1 वर्ष यता भने मन्दिरमा मूर्ति नदेख्दा निराश बन्दै फर्किनुहुन्छ। हाम्रो शिर नै चुडिएको छ, आत्मा नै हराएको छ, उहाँ भन्नुहुन्छ। 1 वर्षसम्म पनि मन्दिरका मूर्ति भेटिएनन्, हामी त अभिभावकविहीन टुरा जस्ता बनेका छौँ। कर्णालीकै पहिचान बोकेको चन्दननाथ मन्दिरमा मूर्ति नहुनुले पीडित बनाएको उहाँ बताउनुहुन्छ। एक वर्ष बित्दा पनि सरकारले मूर्ति खोजीका लागि प्रभावकारी पहल नगरेको भन्दै उहाँको गुनासो छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ, पश्चिम डायरीमा घर घरमा मत माग्न पुगेका उम्मेद्वारलाई मतदाताको सुझाव।
गाउँ समाजलाई केही अगाडि र प्रगति गराउन उहाँहरूलाई जितेर गइसकेपछि उहाँले बोलेका वाचाहरू पुरा गर्न गरिदिनु होला भन्ने अलि आग्रह गर्दछु।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकीमा चुनावी सरगर्मी तीव्र छ। उम्मेद्वारहरू मतदाताका घर घरमा पुगेर विभिन्न आश्वासन बाँड्दै मत मागिरहेका छन् भने नागरिकहरूले पनि कसलाई मत दिने भनेर योजना बनाउँदैछन्। यसैबीच हामीले तपाईँले उम्मेद्वारहरूलाई के प्रश्न गर्न चाहनुहुन्छ भनेर सोधेका छौँ। सुनौ साथी शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
मेरो नाम दिपेन्द्र सिंह हो। आफूले जे जति गर्न सकिन्छ त्यो मात्रै आश्वासन दिने, त्योभन्दा बढी आश्वासन नदिने, जनताहरूलाई चाहिएछन् धेरै आश्वासन, आफूले गर्न सकिन्छ त्यति मात्रै दिने, त्योभन्दा अरू नदिने र आफूले भनेको कुरा चाहिँ पुरा गरेर देखाउने।
टिकेन्द्र खड्का हो। जनताको हकितको लागि के काम गर्यो, त्यो क्षेत्रको विकासमा उनीहरूको योगदान के रह्यो, उनीहरूको त्यस्तो किसिमको इभ्यालुएसन गरेर उनीहरूले गरेको काम छ भने ठिक, यदि त्यस्तो कामहरू केही गर्न सकेका छैन एक प्रकारले चाहिँ आज भोट दिनु हुँदैन भन्ने मेरो मान्यता छ।
मेरो कमला हरियाल, घर दैलोमा अब भोट माग्दै आउनुहुन्छ। अब उहाँहरूलाई हामीले के भन्न चाहन्छौँ भने एउटा भोट यो गर्छु भनेर मात्रै भएन, भोलिका दिनमा उहाँहरू गद्दीमा गएर उही गद्दी ठटाउने मात्रै काम गरिरहनुहुन्छ। उहाँहरूले गाउँ समाजलाई केही अगाडि र प्रगति गराउन उहाँहरूलाई जितेर गइसकेपछि उहाँहरूले बोलेका वाचाहरू पुरा गर्न गरिदिनु होला भन्ने अलि आग्रह गर्दछु।
मानबहादुर छेत्री, बोलेको वाचा पुरा गर्ने हो भने भोट दिइन्छ, होइन भने दिइन्छ।
म गङ्गा पराजुली, संवाद गरेर आफ्नो भोट माग्ने जुन प्रक्रिया छ त्यो ठिक छ, तर त्यो समयमा दिएका जनतालाई, ती व्यक्तिहरूलाई, कार्यकर्ताहरूलाई जुन आश्वासन बाँडेर उहाँहरूले जानुहुन्छ, ती आश्वासनहरूलाई कार्यान्वयन गर्नुहुन्न, त्यो पक्षमा चाहिँ हामी दुखी छौँ।
पश्चिम रुकुमका दुईवटा केन्द्रमा शुक्रबार पुनः मतदान हुने भएको छ। मतपेटिकामै एसिड हालिएपछि मतदान स्थगित भएको थियो। उता डोल्पामा काङ्ग्रेस जिल्ला नेतृत्वले डोल्पामा निष्पक्ष निर्वाचन नभएको आरोप लगाएको छ। नेताहरूले हिजो पत्रकार सम्मेलन मार्फत उक्त आरोप लगाएका हुन्। कान्तिपुरमा खबर छ।
कला संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको दियालो परिवार कोहलपुर बाँकीले निर्वाचन आयोगको सडक नाटकद्वारा मतदाताहरूलाई मतदान गर्न सहज बनाउने अभियानको कार्यक्रम गरिरहेको छ। दियालो परिवारले मतदान नामक सडक नाटकद्वारा आसन्न मङ्सिर 21 गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका मतदाताहरूले मतदान गर्न आफ्नो मत बदर नगरी सही ढङ्गले आफूलाई मन परेको उम्मेद्वारलाई कसरी मतदान गर्ने भन्ने बारेमा सन्देश दिइरहेको खबर मिसन टुडीमा छ। यता अछाम जिल्लामा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको सर्वसाधारणको गुनासो छ। स्थानीयका अनुसार मतदाता शिक्षा कार्यक्रम ढिलो गरी सुरु भएको र पर्याप्त जनशक्ति नहुँदा ग्रामीण क्षेत्रसँगै सदरमुकाममा समेत प्रभावकारी हुन सकेन। नमुना मतदानकै बेलामा अलमल भएको बन्नीगढी जयगढ गाउँपालिका तिनका सरु तम्राकारले बताउनुभयो। आजको कान्तिपुरमा खबर छ, यता मतदान गर्न घटे कालीकोटको मलकोटीमा जमुना बिक। यसपटक चुनावमा भोट हाल्न जानु भएन। उहाँले 2049 देखिका सबैजसो चुनावमा भोट हाल्नुभएको थियो। आजसम्म भोट हालेर केही भएन, अहिले पो के हुने हो र बिरामी भएर सदरमुकाम मानमा आउनुभएकी 54 वर्षीय बिकाले स्थानीय लब्जमा भन्नुभयो, गरिबका लागि कोही न कोही छैन, सबै आफ्नै भुँडी त भरे आफ्नै पेट भर्ने हुन्। उनी मङ्सिर 10 को चुनावमा तथा प्रदेशसभा चुनावमा भोट हाल्न छाडेर छोरासँग पेट दुख्ने रोगको उपचारका लागि मानमा झर्नु भएको थियो। मतदान गर्न घटे आजको कान्तिपुरमा तुलाराम पाण्डेले खबर लेख्नु भएको छ।
रोल्पा नगरपालिकाले जिल्ला ट्राफिक कार्यालयलाई विभिन्न ट्राफिक संकेत सहयोग गरेको छ। 106,400 को लगानीमा विभिन्न प्रकारका संकेतहरू बोर्डमा तयार गरी नगरपालिकाले ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो। दिनेश सुवेदीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
निर्वाचन मिति नजिकिएसँगै राजनीतिक नेता कार्यकर्ता र उम्मेद्वार मतदाताको घरदैलोमा छन्। यसरी भोट माग्न आउनेसँग बाँकी नरेन्द्रपुर गाउँपालिका 4 गङ्गापुरकी सावित्री गोडिया आफ्ना श्रीमान र छोराको अवस्था सार्वजनिक गरिदिन माग गर्नुभएको खबर नयाँ पत्रिकामा छापिएको छ। यता विकट क्षेत्रमा पुग्नै गाह्रो। दोस्रो चरणको निर्वाचन नजिकैसँगै उम्मेद्वारहरू रात दिन प्रचारमा खटिएका छन्। मतदानको समय नजिक आइरहेका कारण उनीहरू सभा सम्मेलनभन्दा पनि घरदैलो र भेटघाटमै व्यस्त छन्। यो अछामको खबर रहेको छ। उता दैलेखमा आगोले पोलेर गम्भीर घाइते भएका एराउटे युवा कपिल शाहीको घाउ पुनः बल्झिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तपाईँको मत हाम्रो कि राम्रो उम्मेद्वारलाई भन्ने विषयमा नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज धम्बोजीका कर्ण मल्लको विचार।
हाम्रो भोट चाहिने राम्रो उम्मेद्वारलाई हुन्छ, राम्रो सबैको साझा हुन्छ, अनि हाम्रो नै राम्रो नै हाम्रो हुन्छ कि किनभने अहिले यो संविधान कार्यान्वयनको अवस्था भएकोले अहिले जो निर्वाचित सभासदहरू हुन्छ त्यसले यो भएको संविधान जो 62-63 आन्दोलनबाट बनेको संविधान छ त्यो संविधान कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यो कार्यान्वयन गर्नुपर्ने भएकोले हाम्रो भन्दा राम्रो उम्मेद्वारलाई हामीले जितायौँ भने नेपाली जनता पक्षमा ती सभासदहरूले चाहिँ नि काम गर्लान् भन्ने हामीले आशा लिएका छौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मङ्सिर 21 गतेको निर्वाचनको तयारी तीव्र। गुला प्रथाबाट मतदान अधिकृतको कार्यक्षेत्र तोकियो। आजबाट कर्मचारी नियुक्ति।
उम्मेद्वारद्वारा चुनावी प्रचार जोड घटाउ सुरु। बाँकी राप्तीपालिका मतदातामा छैन उत्साह। निर्वाचन आचार संहिता उल्लङ्घनको होडबाजी।
पहाडमा स्थानीय चामल बिकाउने मुस्किल। कर्णालीवासीले निशुल्क चामल लिएनन्। खाद्य संस्था नेपालगञ्जद्वारा धान खरिद घट्दो।
र पहाडी हिमाली जिल्लामा मतपेटिकाको निगरानी। एउटै कोठामा 3 वटासम्म ताला। जुम्लाको चन्द्रनाथ मन्दिरमा 1 वर्षदेखि मूर्तिविहीन।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 14 गते बिहिबार, नोभेम्बर 30 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।